यहाँ चाहिँ 8 र 9 अध्यायमा जब हामी पढ्छौ यहाँ हामीले प्रभु येशूले गर्नुभएको 12 वटा आश्चर्य कर्महरू उल्लेख भए पाउँछौ, ठ्याक्कै एक दर्जन। अनि किन यो यहाँ राखिएको छ त परमेश्वरको पवित्र आत्माले भन्दाखेरि, योभन्दा अगाडिको कुराहरू अलिकति दोहोऱ्याउनु पर्ने हुन्छ। के भने मत्तीको सुसमाचारको सुरुमा चाहिँ प्रतिज्ञा गरिएको मसीहको जन्मको बारेमा हामी पढ्छौ, उहाँ इमानुएल हुनुहुन्छ, परमेश्वर हामीसित, उहाँ येशू हुनुहुन्छ, पापीहरूको मुक्तिदाता, महान परमेश्वर, महान मुक्तिदाता संसारमा आउनुभयो। कति असम्म कुरा, 2000 वर्ष अगाडि। अनि भविष्यवाणी मुताबिक उहाँ कन्याबाट जन्मिनु भयो, भविष्यवाणी मुताबिक उहाँ बेथलेहममा जन्मिनु भयो। अनि त्यसपछि उहाँको 30 वर्षको उमेरमा पुगेपछि उहाँको अग्रदूतले प्रचार गर्न थाले। अग्रदूतको नाम हो बप्तिस्मा दिने युहन्ना। अनि उसको प्रचार हामीले हिजो यसो पल्टाउँदा राम्रै हुन्छ, मत्ती 3:2 यस्तो थियो, उसले भने पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। त्यसैले राजा नै जन्मिसक्नु भएको अब 30 वर्ष भइसक्यो, अनि त्यसैले उहाँको राज्य नजिक आएको छ, अनि त्यो राज्यभित्र पस्न चाहिँ पश्चाताप गर्नै पर्छ, अर्थात् आत्मिक रूपमा तयारी हुनुपर्छ। आत्मिक बेतयारीहरू स्वर्गको राज्यभित्र पस्दैनन्। त्यसैले प्रभु येशूले पनि ठिक यही कुरा प्रचार गर्नुभयो मत्ती 4:17। त्यस समयदेखि येशूले प्रचार गर्न र भन्न थाल्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ। अनि त्यसपछि हिजो हामीले भनेका थियौँ मत्तीको 5:6-7 अध्यायमा चाहिँ उहाँ एउटा डाँडामा चढ्नुभयो, पहाडमाथि चढ्नुभयो, अनि त्यहाँ चाहिँ उहाँले चाहिँ सिकाउन थाल्नुभयो यी मानिसहरूलाई, इजरायलीहरूलाई, जो तयारी नै थिएन स्वर्गको राज्यभित्र पस्नलाई। त्यसैले उहाँ सहायता गर्न चाहनुहुन्थ्यो उनीहरूको आत्मिक कुराहरूको तयारीको लागि, स्वर्गको राज्य अथवा मसीहको राज्यभित्र पस्नको लागि के आवश्यक छ भन्नलाई। अनि यसको संक्षेपमा चाहिँ भन्दाखेरि चाहिँ कुरा यही छ कि साँच्चै नै स्वर्गको राज्यको लागि योग्य चरित्र छ भने त्यो चाहिँ बाहिरी कामबाट देखिनुपर्छ। भित्र यदि साँच्चै पश्चाताप भएको छ, होइन, स्वर्ग राज्यको लागि योग्य चरित्र छ भने त्यो चाहिँ फलबाट देखिनुपर्छ, पश्चाताप लागेको फल फलाम। अनि त्यसैले मत्ती 7 एकचोटि पल्टाउँ, 13-14 पदमा यो स्वर्गको राज्यभित्र पस्ने ढोका चाहिँ साँघुरो छ भन्नुभयो, साँघुरो छ। मत्ती 7:13-14 पर्छ, साँघुरो ढोकाबाट भित्र पस्छ किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छ। अनि यदि यो साँघुरो ढोकाबाट भित्र पसेन भने, यदि पश्चाताप गरेर एउटा पश्चाताप लागेको फल धरी देखिने खालको भित्री चरित्र बिना कोही आउन खोज्यो भने ऊ चाहिँ अयोग्य छ, ऊ चाहिँ पस्न पाउने छैन। उसले अरू जेसुकै पनि मानिसको आँखामा भव्य, राम्रो, तारिफ योग्य देखिए पनि ऊ चाहिँ बाहिरको बाहिरी हुन्छ, जुन चाहिँ मत्ती 7:21 प्रभुले भन्नुभयो उहाँको प्रवचनको अन्ततिर, मलाई हे प्रभु भन्ने मुखले भन्ने हरेक स्वर्गको राज्यमा पस्ने छैन। यो डाँडा उपदेशको अन्तको निष्कर्षमा आइरहेछ, को पस्ने छैन, तर त्यो पस्ने छ जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ। 22 त्यस दिन धेरैले, थोरैले होइन, धेरैले मलाई भन्नेछन्, हे प्रभु के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौ र, अनि के तपाईँकै नाममा दुष्ट आत्माहरू निकालेनौ र, अनि के तपाईंकै नाममा अनेकौं अचम्मका कामहरू गरेनौ र प्रभुको नाम लिदैमा पुग्दैन तेइस पद अनि तब म तिमीहरूलाई खुल्लम खुल्ला भन्नेछु मैले तिमीहरूलाई कहिले चिनेको छैन हे कुकर्म गर्नेहरू हो मदेखि टाढा हौ उहाँले चाहिँ भन्नुभयो यी व्यक्तिहरू जो चाहिँ हे प्रभु मलाई भन्नेछन् उनीहरूको मसित सम्बन्ध नै छैन मैले उनीहरूलाई कहिले पनि चिनेको छैनको मतलब उनीहरूको मसित व्यक्तिगत सम्बन्ध छैन मुक्ति पाएको होइन यिनीहरू अनि उनीहरूको फल पनि देखिँदैन एउटै पनि त्यसैले यहाँ के भनेछन् उनीहरू के गर्नेहरू कु कर्म गर्नेहरू पश्चाताप लागेको फल फलाउनेहरू होइन तर खराब काम गर्नेहरू जो चाहिँ पश्चातापै गरेका थिएन अब यसैले मत्ती पाँच छ सात पछि प्रभु येशू चाहिँ पहाड़बाट अब ओर्लिनुहुन्छ है अनि उहाँ चाहिँ तल आउनु भएर अब आठ र नौ अध्यायमा चाहिँ उहाँले आफ्नो सामर्थ्य शक्ति उहाँले खुल्लम खुल्ला देखाउन थाल्नुहुन्छ अनि उहाँले के देखाउँदै हुनुहुन्छ भने जुन खालको चरित्र हुन आवश्यक छ स्वर्गीय राज्य बस्नेहरूको त्यस्तो हुनुपर्ने हो त्यस्तोको लागि जुन खाँचो छ तिमीहरूलाई त्यो खाँचो पूरा गर्ने चाहिँ म हो भनेर म त्यो सामर्थ्यले त्यो शक्तिले म तिमीहरूको लागि केही गरिदिन सक्छु पश्चाताप गर्नेहरूको लागि भनेर चाहिँ उहाँले देखाउनलाई चाहिँ आँखाले नै देखिने बाह्रवटा आश्चर्य कर्महरू गर्नुभयो हेर्नुहोस् त के थियो सबभन्दा पहिला चाहिँ आठ अध्यायको सुरुमा नै एउटा कोरी शुद्ध पारिएको छ कोर रोग बाहिर एकदमै देखिने एउटा रोग थियो अनि त्यसपछि अरू के आश्चर्य कर्महरू उहाँले गर्नुभएको हामी हेर्छौँ यसो तपाईँले खण्ड माथिको शिरतिरहरू हेर्नुभयो भने दोस्रोमा पढ्छौँ एउटा सुबेदारको नोकर निको पारिएको पक्षघातले पीडित थियो चाहिँ कर्म पसिरहेको थियो प्रभुले चाहिँ उसलाई बोलेर नै त्यहाँ नगइकन नै उसलाई निको पारिदिनु भयो त्यसपछि पत्रुस कि सासु निको पारिएको छ ऊ चाहिँ एकदम भयङ्कर ज्वरोले थला परिएको थियो प्रभुले निको पार्ने बित्तिकै उता उठेर खानासाना पकाउन थाल्छ घरको काम गर्न थाल्छ त्यसपछि प्रभुले एउटा ढुङ्गामा चढिरहनु हुँदा गालिल समुद्रमा चलेको डरलाग्दो आँधीलाई चाहिँ उहाँले एक शब्द बोलेर शान्त पारिदिनुहुन्छ चेलाहरूले यो हेरिरहेको छ चारवटा आश्चर्य गर्नु भयो है अनि त्यसपछि एकैचोटि दुईटा आश्चर्य कर्म अब चाहिँ मत्ती आठको अठाइसदेखि छ त्यहाँ चाहिँ दुष्ट आत्माको फौज निकाल्नुहुन्छ है अनि त्यहाँ चाहिँ दुईजना भएकोले यो आश्चर्य कर्म चाहिँ दुई वटा भनेर गर्नु पर्यो त्यसैले छवटा आश्चर्य कर्म आयो आठ अध्यायमा छवटा अनि नौ अध्यायमा अब बाँकी छवटा आश्चर्य कर्म नौ अध्यायको सुरुमा चाहिँ एउटा फेरि अर्को पक्षघात भएको व्यक्तिलाई निको पार्नुहुन्छ ओछ्यानमै बोकेर ल्याएको थियो उसलाई त अनि उठेर हिँड भन्ने बित्तिकै ऊ त उठेर ओछ्यान बोक्न सक्ने भयो यसलाई पछि अलिकति हेर्नेछौँ अनि त्यसपछि प्रभुले याइरस नाम गरेकी एकजना सभाघरको शासकको छोरी बिरामी थियो बोलाउन आउँदाखेरि पुगुन्जेल त मरिसकेको थियो तर मरेकोलाई पनि जीवित पारिदिनु भयो अनि जाँदा जाँदै बाटोमा एउटा वर्षौँदेखि बाह्र वर्षदेखि रगत बग्ने रोग लागेको एउटा स्त्रीले उहाँको वस्त्रको किनारा मात्र छोएर ऊ निको भयो यहाँ त अब नौवटा आश्चर्य कर्महरू भइसक्यो अनि त्यसपछि दुईटा अन्धालाई निको पार्नु भयो बाटोमा जाँदै जाँदै गर्दाखेरि जसले चाहिँ भन्दै थिए हे दाऊदका पुत्र हामी माथि दया राख्नुहोस् त्यसैले मसीहको नाम प्रयोग गर्दै पुकार गर्ने यो दुईजना अन्धहरू तुरन्त निको भए एघारवटा आश्चर्य कर्महरू भए अब बाह्रौँ आश्चर्य कर्म चाहिँ फेरि एउटा दुष्ट आत्मा लागेको व्यक्तिलाई उहाँले निको पारिदिनु भयो यस प्रकारले प्रभुले चाहिँ आफ्नो सामर्थ्य प्रकट गर्नुहुन्छ है उहाँको प्रचारपछि स्वर्गको राज्य भित्र पस्न यो यो खाँचो यस्तो खालको पश्चाताप हुन खाँचो छ, भित्र बदलिएको हुनुपर्छ, आत्मामा चूर्ण गरिब पश्चातापी भएर आउनेहरू स्वर्ग राज्यमा पस्छन् भन्नुभएपछि अब चाहिँ उहाँले त्यस्तो हृदय दिन सक्ने चाहिँ म हुँ भनेर उहाँले चाहिँ शारीरिक र भौतिक कुराहरूको माथि उहाँको अधिकार देखाएर चाहिँ उहाँले गर्नुहुन्छ। अनि अब यी किन यस्तो आश्चर्य कर्महरू गर्नुभएको यो बुझ्न एकदम महत्वपूर्ण छ। यो आश्चर्य कर्महरू जुन उहाँले गर्नुभयो के अरे यसले चाहिँ एउटा कुरा देखाउँदै थियो, किनभने एउटा प्रश्न स्वभावले यहुदी जो कोहीलाई पनि उठ्नेवाला थियो है, यो सिकर्मीको छोराले जो नासरत जस्तो जाबर ठाउँबाट आएर आफू मसियो हो भन्ने के अधिकार छ यसको भन्ने चाहिँ सबैको दिमागमा त्यही प्रश्न थियो। किनभने हेर्नुहोस् न मत्ती सातमा हेर्नुहोस् न उहाँ यति अधिकार सब बोल्नुभयो कि छक्कै परे कि कुनै पनि शास्त्री कुनै पनि फरिसीले यसरी बोल्दै बोल्दैन थिए। मत्ती सात उहाँको त्यो पहाडी उपदेशको अन्तिम घडीमा उहाँले बोली भ्याउनु भएपछि के भयो यसको नतिजा चाहिँ यस्तो थियो सातको अठाइस अनि यस्तो भयो जब येशूले यी वचनहरू भनिसक्नुभयो तब भीडहरू उहाँको शिक्षामा छक्कै परे किनभने उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकार भएकोले जस्तो सिकाउनुहुन्थ्यो। के अधिकार छ त यस्तो अधिकारसँग सिकाउन ल म देखाउँछु भनेर बाह्रवटा उहाँको अधिकारको चिन्हहरू देखाउनु हो त यो अधिकारकै चिन्ह हो त हो मसीहले आफ्नो अधिकार चाहिँ यसरी नै प्रकट गर्नेछ भनेर उहाँ आउनुभन्दा 700 वर्ष अगाडि यशायाले भनेको थियो। एकचोटि पल्टाउँ यशायाको 35 अध्यायमा यशायाको 35 यशाया 35 5 र 6 पद हामीले यस्तो भविष्यवाणी पहिले नै उल्लेख भएको थियो मसीहले गर्नुहुनेछ भनेर जुन चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टले चाहिँ गरेर देखाउनु भयो। यशाया 35:5 पदमा तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लङ्गडाहरू मृग चाहिँ उफ्रनेछन् र गुङ्गाहरूको जिब्रोले स्तुति गर्नेछ। त्यहाँसम्म पढ अनि मत्ती 11 पनि एकचोटि पल्टाउनुहोस् त 바이बल जान्ने एउटा यहुदीले चाहिँ यी आश्चर्य कर्महरू प्रभु येशूले गरिरहनु भएको देखेर उसले त तुरुन्तै निष्कर्ष निकाल्नु पर्ने थियो मसीह उहाँ नै होइन र जसरी त्यो बरु दुईटा अन्धाले चाहिँ चिने आँखा नदेख्नेहरूले के भने दाउदका पुत्र भने मसीह हामी माथि दया गर्नुहोस् तपाईँले सक्नुहुन्छ हाम्रो अन्धहरूको आँखा खोल्दिन बप्तिस्मा दिने यूहन्ना चाहिँ जेलखानामा राखिए जसको अध्ययन अलिकति हामी गर्नेछौँ पछि अनि जेलखानामा ऊ परेपछि प्रभु येशूले गर्नुभएका आश्चर्य कर्महरूको बयान उसको कानमा नि पुग्यो तर उसलाई चाहिँ जेलखानाबाट निकालिएन। अनि प्रभु येशूले भन्नुभएको आत्माको बत्तिसमा आगोको बत्तिसमा होइन त्यो देख्न पाएको छैन त्यो आइसकेको थिएन। आगोको बत्तिसमा भनेको शत्रुहरूलाई नाश गर्ने उनीहरू दण्डमा पर्ने त्यो पनि गर्नु भएको छैन। उल्टो भयो शत्रुहरूले ऊ नै जेलखाना परिरहेछ उसलाई शङ्का उठ्न थाल्छ तपाईँ नै हो कि मसीह कि हामी अर्कोलाई पर्खाउँ। अनि प्रभु येशूले के जवाब दिनुहुन्छ मत्ती 11:4-5 प्रभु येशूले यस्तो खबर पठाउनुहुन्छ यो सबैभन्दा महान अगमबक्तालाई येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो जाओ बत्तिसमा दिने यूहन्नाको जाओ तिमीहरूले जे सुन्छौ र देख्छौ ती कुराहरू यूहन्नालाई बताइदेऊ। 5 अन्धहरूले दृष्टि पाउँछन् लङ्गडाहरू हिँड्छन् कोरीहरू शुद्ध पारिन्छन् बहिराहरूले सुन्छन् मुर्दाहरू भ्युताइन्छन् र गरिबहरूलाई सुसमाचार सुनाइन्छ। गरिब आत्मामा गरिब भनेको भनेपछि बत्तिसमा दिने यूहन्ना ममा ठेस नखाऊ मैले गरेको कामहरूलाई हेर अनि निष्कर्ष निकाल्न म मसीह हो कि होइन अनि त्यति भनेपछि उसलाई पनि पुगेछ है. अब जुन खालको आश्चर्य कर्महरू गर्नुभयो नि, यो रोगहरू निको पार्ने, यो सबै रोगहरू यहुदीहरूले एकदमै तिरस्कार गर्ने, एकदमै छिछी गर्ने खालको रोगहरू थियो, कोर रोग है. उनीहरू चाहिँ अलग्गै बस्नु पर्थ्यो. यसो बाटोमा हिँड्दाखेरि तपाईँहरूलाई देख्यो भने कोर रोग लाग्ने मान्छेले तुरन्त आफ्नो अनुहार छोपेर अशुद्ध 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 भन्दै हिँड्नु पर्थ्यो है. यो चाहिँ एकदमै उनीहरूलाई पनि हिंसा बोध हुने खालको चाहिँ ऊ थियो. तर प्रभु येशूले त्यहाँबाट सुरु गर्नुभयो कोर रोगबाट छोएर उसलाई फेरि, अनि त्यसपछि पक्षघात है, हात पनि चल्दैन खुट्टा पनि चल्दैन है. अनि एकपछि अर्को बाह्रवटा गर्नुभएर उहाँको अधिकार चाहिँ साफ देखाउनु भयो है. अनि यसबाट के प्रमाणित गर्नुभयो भने म चाहिँ बाहिरी मात्र होइन, म चाहिँ तिमीहरूको भित्रको हृदय चाहिँ म बदल्न सक्छु. यहाँभित्र जुन नयाँ जन्म हुनुपर्छ नि स्वर्गको राज्यभित्र पस्न, परमेश्वर राज्य देख्नलाई त नयाँ गरी जन्मिनुपर्छ, नयाँ हृदय, त्यो चाहिँ म दिन सक्छु है. त्यसैले म पछि आऊ भन्न थाल्नुहुन्छ मत्ती 8:22 है. मेरो पछि लाग, अब उहाँको सुरु हुन्छ यो आह्वान मत्ती 8:22. तर येशूले तिनलाई भन्नुभयो मेरो पछि लाग. तर के भने मेरो चेला भन मबाट सिक, म सिकाउँछु तिमीहरूको हृदय जस्तो हुनुपर्छ त्यो हुनलाई चाहिँ मेरो खाँचो छ भन्दै हुनुहुन्थ्यो. तर धेरैजनाले यो चाहेन, उल्टो उनीहरूले चाहिँ धेरै बहाना बनाउन थाले. किन तपाईँलाई हामी अहिले पछ्याउन सक्दैनौँ. एकजनाले भन्छ 21:21, अनि उहाँका चेलाहरूमध्ये अर्कोले उहाँलाई भने हे प्रभु पहिले मलाई जानेर मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्, पहिला मेरो बुवा मरोस् अनि म तपाईँको पछि लाग्छु. सुन्नु भएको छ नि, त्यो त हिजो आज पनि प्रयोग हुन्छ. मेरो बुवा अब मर्नलाई कति बाँकी छ र त्यसपछि म विश्वास गर्नला, पहिला मेरो आमा मरोस् अनि म चाहिँ विश्वास गरौँ, बाउ मरोस् र आमा मरोस् भन्ने पनि राम्रो होला नि. अनि त्यसपछि चाहिँ अर्को खालको पनि छ यहाँ है, 18 के अरे अनि 19:19, अनि कुनै एउटा शास्त्रीले जवाब दिएर उहाँलाई भने हे गुरुजी तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँको पछि पछि लाग्नेछु, ऊ त लाग्छु जस्तो भन्नेछ. तर 20:20 प्रभुले भन्नुहुन्छ तर मूल्य चुकाउनु पर्छ. अनि येशूले तिनलाई भन्नुभयो स्यालहरूका ओडार र आकाशका चराहरूका गुड छन् तर मानिसका पुत्रको शिर राख्ने ठाउँधरि छैन. त्यसपछि तुरन्त फर्किहाल्यो होला, यहाँ त केही त्यति फाइदा होला जस्तो छैन उसको पछि लागेर भनेर. त्यसैले त्यसैले मेरो पछि लाग है. किनभने अब अहिले पनि आज पनि मानिसहरूको चाहिँ जहिले पनि प्रभु भन्दा प्रभुलाई पछ्याउनु भन्दा र प्रभुको इच्छा पालन गर्नुभन्दा अरू नै चिजहरू महत्त्वपूर्ण जहिले पनि भेटाउन सक्दो रहेछ कि मान्छेले. त्योभन्दा अलिक महत्त्वपूर्ण कुरा अर्को छ, अरू कति कच्चो कति छ है, त्यो छ कहिले अनि त्यो सिद्धि अनि त्यो सिद्धि अनि त्यस पछि है. अनि 9 हामी जब पुग्छौँ त्यहाँ चाहिँ जुन ओछ्यानमा पसिरहेको एकजना पक्षघातको रोग लागेको मान्छेलाई चाहिँ 4 बोकेर ल्याएछन्. अनि तपाईँलाई यो घटना राम्रोसँग थाहा होला, माथिबाट उनीहरूले चाहिँ झार्नु पर्यो अनि प्रभु येशूले चाहिँ उसलाई है के भन्नुभयो भने एउटा कुरा भन्नुभयो जसले चाहिँ एक चाहिँ त्यहाँ भएका शास्त्री फरिसीहरूलाई एकदमै रिस उठायो. दोस्रो कुरा चाहिँ हामीलाई चाहिँ उहाँले किन यस्ता आश्चर्य कर्महरू गर्नुभएको त्यसको चाहिँ कारण बताउँछ यहाँ. अनि यहाँ हामी के देख्छौँ भने जब यी रोगहरूको कुरा गर्छौँ नि, हामी जो कोहीलाई पनि यसो एकदमै शरीरमा पीडित व्यक्ति देख्यो भने बिचारा भन्न मन लाग्छ. एउटा मुक्ति नपाएको मान्छेले पनि है उसले ओहो बिचारा कति दुःख पाए हुन्छ. के प्रभुले त्यस्तै भावनाले मात्र यो निको पार्दै हिँड्नु भएको? उनीहरूको शारीरिक अवस्था साँच्चै दयनीय नै छ, उसलाई दया गरिनुपर्छ हो. अनि प्रभुलाई हाम्रो शारीरिक अवस्थाको माया छ, दया लाग्छ, उहाँ हामी त उहाँको सृष्टि हो अझ है. तर शारीरिक कुनै पनि शारीरिक दुर्बलता अनि रोग बिमार भन्दा पनि धेरै धेरै डर लाग्दो चाहिँ आत्मिक रोग हो. अनि प्रभु येशूको खास दयाले चाहिँ त्यो शरीरको सबै समस्या भन्दा पनि भित्र छिर्छ, सफाई हुन्छ हामी मान्छेको चाहिँ होइन, तर परमेश्वरले चाहिँ भित्र हेर्दै हुन्छ र उहाँले चाहिँ त्यो भित्र नै निको पार्न चाहनुहुन्छ अनि पछि बाहिर त गर्नुहुन्छ अवश्य नै, तर भित्र है स्थायी रूपमा। अनि त्यसैले यो नौ अध्यायमा जुन घटना यहाँ छ जुन एकचोटि सरस्वती पढौँ होइन, यसले चाहिँ हामीलाई चाहिँ देखाउँछ कि उहाँले एउटा कारण छ यो आश्चर्य कर्महरू यस्तो रोगहरू निको पार्नमा। पढौँ है नौ अध्यायको एकदेखि आठ। अनि उहाँ एउटा डुङ्गामा पसेर वारी तर्नुभयो र आफ्नो सहरमा आउनुभयो, नासरत भनेको थियो। अनि हेर तिनीहरूले ओछ्यानमा पसिरहेको एकजना पक्षघातको रोग लागेको मानिसलाई उहाँका ल्याए अनि तिनीहरूको विश्वास देखेर यीशुले त्यस पक्षघातको बिरामीलाई भन्नुभयो, ध्यान दिनुहोस् है के भन्नुभयो, छोरा साहस गर, तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्। पापहरूको कुरा गर्नुहुन्छ, उपसी नै रहेछ अहिले पनि है, तर अब कुरा अगाडि बढ्छ तीन पद। अनि हेर शास्त्रीहरू मध्ये कतिले मन बनायो भने यस मानिसले ईश्वर निन्दा गर्दछ, किनभने उनीहरूको सोचाइमा परमेश्वर बाहेक कसैले पनि पाप क्षमा दिन सक्दैन, उसले त पाप क्षमा भयो भन्दैछ, भनेको त म परमेश्वरको बराबर हुँ भन्ने दावी गर्दैछ, ईश्वर निन्दा हो यो। चार पद। अनि यीशुले तिनीहरूका विचारहरू बुझेर भन्नुभयो, तिमीहरू आफ्ना हृदयमा किन खराब विचार गर्दछ, किनकि कुन चाहिँ सजिलो छ, तिम्रो पापहरू तिमीलाई क्षमा भए भन्नु कि उठेर हिँड भन्नु। अब दुइटै असम्भव छ, कुन चाहिँ मान्छेले अर्कोलाई पाप क्षमा भएर भयो भनेर उसको पाप क्षमा हुने हो र अर्को चाहिँ कुन चाहिँ मान्छेले एउटा पक्षघातीलाई चाहिँ उठ भनेर उठ्न सक्ने हो र होइन, डाक्टरले पनि अनेकै गर्नुपर्छ त्यहाँ, होला कि नहोला थाहा छैन होइन। तब यीशुले त भन्नुहुन्छ कुन चाहिँ सजिलो छ, उनीहरू त के जवाब दिनु भयो है। अनि प्रभु यीशुले भन्नुहुन्छ छ पद, यो प्रश्नको तात्पर्य, तर मानिसका पुत्रलाई अर्थात मलाई पृथ्वीमा पापहरू क्षमा गर्ने के छ अधिकार, अब यही हो उनीहरूको होइन चुनौती, अधिकार छ भने तिमीहरूले जान। अनि त्यसपछि त्यस पक्षघात भएको बिरामीलाई भन्नुभयो, उठ तिम्रो ओछ्यान बोक र आफ्नो घर जा। पहिला चाहिँ उसको आत्मिक रोग निको पार्नु हो, अनि त्योभन्दा सानो त्यो त म गर्न सकिहाल्छु, तर तिमीहरूले चाहिँ यो सानोलाई हेर अब त्यो ठुलो म गर्न सक्ने हुँ भनेर तिमीहरूलाई प्रमाण दिन्छु भनेर उठ्यो भनेपछि ऊ निको तुरुन्तै भयो। सात पद। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। प्रभु यीशुको आश्चर्य कर्महरू चाहिँ तत्काल हुन्थ्यो, तत्काल बिस्तारै निको हुँदैछ, चङ्गाइ हुँदैछ, मलाई अझ धेरै प्रार्थना गर्दै जाउँ चङ्गाइ हुँदै जान्छ, त्यस्तो होइन, उहाँको तत्काल हुन्थ्यो। वास्तवमा आश्चर्य कर्मको चङ्गाइ भनेको त्यस्तो हुनुपर्छ, अनि त्यो चाहिँ मसीहका चिन्हहरू हुन्, अहिले त्यो खोज्ने होइन हामी है, धेरैले चाहिँ अल्मोस्ट है, अनि त्यसैले त्यो राम्रोसँग बुझ्नुहोस्। पहिलो कारण किन थियो भने यो चङ्गाइहरू, उहाँ मसीह हुनुहुन्छ भन्ने कुराको प्रमाण। अब त्यो प्रमाण भइसक्यो, अब त्यो प्रमाण फेरि दोहोऱ्याइरहनु पर्दैन, अब त खालि उहाँको वचन सुनेर विश्वास गर्नुपर्छ, जुन वचनलाई चाहिँ सुसमाचारको वचन भनिन्छ। अनि उसले तुरुन्तै उसको आत्मिक रोग निको हुन्छ, उसले नयाँ जन्म पाउँछ, ऊ स्वर्गको राज्यभित्र पस्ने हुन्छ, जुन मुख्य कुराको लागि नै उहाँ चाहिँ आउनुभएको हो। अनि त्यसैले मसीहको प्रमाण, दोस्रो चाहिँ पापहरू क्षमा गर्ने मेरो अधिकार छ भनेर उहाँले देखाउनको लागि हो, जुन यहाँ भर्खरै पढ्नु है। त्यसैले एउटा कोरी शुद्ध भए छालाभरि सेतो एकदम घिनलाग्दो रोग छ शरीरमा, तर प्रभुले भन्नुहुन्छ म हृदयको कोर रोग निको पार्ने डाक्टर हो, हृदयको अन्धो छ है, अन्धलाई निको पारिदिनु भयो, तर म भन्छु म चाहिँ आत्मिक अन्धहरूको आँखा खोल्न आएको हो, आँखाको डक्टर पनि हो आत्मिक आएको। अन्य बिरामीहरू निको हुँदैछन् शरीरमा, तर उहाँले भन्छ म चाहिँ पापले पाप रोगले ग्रस्त भएर आएको हो। जस्तो कि नौ अध्यायमा चाहिँ मत्ती त्यो मसुल उठानेको घरमा यस्तो गुनासो हुन्छ कि पापीहरूसँग हिँड्दो रहेछ यसो। अनि प्रभुले भन्नुहुन्छ नौको बाह्रमा है, उनीहरूको गुनासो पनि सुनाउन एघार पद। अनि फरिसीहरूले यो देखेर उहाँका चेलाहरूलाई भने तिमीहरूका गुरु किन महसुल उठाउने र पापीहरूसँग खान्छन्। बाह्र पद। तर यीशुले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ। अनि कुन चाहिँ रोगको कुरा गरे हो, शरीरको होइन, हेर्नुहोस् बाह्र पदमा, तर तिमीहरू जाओ र त्यसको अर्थ के रहेछ सिक, म दया चाहन्छु बलिदान होइन, किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापका निम्ति बोलाउन आएको हुँ, पश्चाताप गर र स्वर्गको राज्यभित्र पस्न है। विषय नै यही उहाँले दोहोऱ्याइरहनु भएको छ. दुष्ट आत्मा लायकहरूलाई किन उहाँले छुटकारा दिनुभयो? उहाँले यो देखाउन कि मेरो अधिकार छ, शैतानको राज्यमा रहेकाहरूलाई चाहिँ म परमेश्वरको राज्य, स्वर्गको राज्यभित्र म छिराउँछु. त्यसरी यो सब दुष्ट के अरे आश्चर्य कर्महरूको अर्थ यो हुन्, कारण यो हुन्. अनि उहाँको साँचो दया भएकोले अर्थात् उहाँले चाहिँ हृदयको वास्तविक अवस्था देख्नु भएको थियो क्या मान्छेहरूको, अरूले त बाहिरी मात्र देखिरहेको थिए. अनि त्यसैले उहाँको हेराई, अर्को शब्द भने उहाँको दृष्टि दर्शन चाहिँ यस्तो थियो कि उहाँले अब केही गर्न चाहनुहुन्थ्यो, त्यसैले अब बोलाउन थाल्नुभयो. अनि त्यसपछि उनीहरू जो चेलाहरू उहाँको नजिक आएर उहाँलाई पछ्याउन थाले, उनीहरूलाई अब सिकाउन थाल्नुभयो, सक्षम तुल्याउन थाल्नुभयो. के को लागि? उनीहरूलाई अब पठाउनको लागि, है, यी सब पापले रोगी भएकाहरूलाई चाहिँ जाऊ उनीहरू कहाँ भनेर. अनि त्यसपछि ठ्याक्कै हामीलाई कहाँ पुर्याउँछ? मत्तीको 10 अध्याय पुर्याउँछ, जहाँ चाहिँ अब 12 चेलाहरूलाई चाहिँ पठाउनुहुन्छ उहाँको ठुलो दयामा. अनि उहाँको दयाले यो गरेको हो भन्ने कुरा चाहिँ मत्ती 9:36-38 ठ्याक्कै 10 अध्यायको अगाडिको 3 पदहरूमा उल्लेख छ, त्यहाँ पढौँ. तब भिडहरूलाई देखेर, जुन भिड चाहिँ दिशा पनि छैन, उद्देश्य पनि छैन, गोठालो पनि छैन, है, अन्धा छन्, पापले ग्रस्त छन्, ती भिडहरूलाई देखेर, उहाँले बाहिर हेरिरहनु भएको छैन, एकदम हृदयमा हेरिरहनु भएको छ. हामीले कसरी हेर्छौँ मान्छेहरूको भिडहरू देख्दा अथवा कुनै एउटा मान्छेलाई देख्दा? उसको बाहिर हेर्ने हो, उसको भित्री खाँचो प्रभुको आँखाले हेर्न हामी सकेका हौ. भिडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनु भयो, किनकि तिनीहरू गोठाला नभएका भेडा झैँ क्लान्त थकित भनेको हैरान भएका र तितर बितर पारिएका थिए. 37 पद, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, साँच्चै फसल प्रशस्तै छ तर खेतालाहरू थोरै छन्, यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनी प्रार्थना गर. यो किन यसरी भन्नुभएको चेलाहरूलाई प्रार्थना गर भनेर? फसलका प्रभुहरूलाई चाहिँ फसलका प्रभुलाई चाहिँ खेतालाहरूको लागि पठाइदिनु कस्तो भने, प्रभु यीशुले त स्पष्ट देख्नुहुन्छ खास, चेलाहरूले देख्न सकिरहेको हुँदैन, हामीले महसुस गरेको हुँदैन खास. त्यसैले हामीले नै उहाँको आँखाले देखेको चाहनुहुन्छ, अनि त्यो गर्नलाई चाहिँ प्रार्थना गर्ने गरेपछि हाम्रो सोचाइ चाहिँ उहाँको सोचाइ जस्तो हुन थाल्दछ. अनि प्रार्थनाको एउटा एकदम महत्त्वपूर्ण उद्देश्य के हो भने, है, हामी त प्राय जस्तो के पाउन भन्ठान्छौँ तर होइन, उहाँ जस्तो सोच्नलाई. प्रार्थना जब हामी यीशुको नाममा पवित्र आत्मामा हामी गर्छौँ नि, यसको मतलब चाहिँ प्रभु यीशुकै तरिकाले हामी परिस्थितिलाई, व्यक्तिहरूलाई, खाँचोहरूलाई हामी हेर्न थाल्छौँ, अनि त्यो अनुसार हामीले माग्न थाल्छौँ. हाम्रो आफ्नो स्वार्थको लागि होइन, हाम्रो विचार अनुसार होइन, तर उहाँको विचार अनुसार है. अनि त्यसको लागि चाहिँ यी चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो. अनि जब 10 अध्यायमा अब हामी आइपुग्छौँ, तब 12 उहाँले आदेश दिनुहुन्छ. यहाँ हेरौँ, 10:1-7 पदहरूसम्म हामी पढ्नेछौँ. अनि आफ्ना 12 चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरू निकाल्ने अनि हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो. अनि ती 12 प्रेरितहरूका नाम यी हुन्, याद गर्नुहोस् है, उनीहरूलाई अधिकार दिनुभएको थियो प्रभुले 12 कतिले चाहिँ भन्छ हामी हरेक क्रिस्चियनलाई नै अधिकार छ, होइन है? 2 पद, अब ती 12 प्रेरितहरूका नाम यी हुन्, नाम त्यहाँ उल्लेख छ. त्यसपछि 5 पदमा ती 12 यीशुले यसो भन्दै आज्ञा दिएर पठाउनुभयो, है, अन्य जातिहरूको बाटोमा नजाओ. अन्य जातिहरू भनेको गैर यहुदीहरू, जस्तो कि हामीहरू सबै अन्य जातिहरू हौ, हामी अन्य जातिहरू हौ जसले विश्वास गरेकोले हामी परमेश्वरको विशेष जाति हौ, तर यहुदी होइन हामी, है, हामी मण्डली हौ. त्यसैले अन्य जातिहरू भनेको गैर यहुदीहरू हामी जस्तो, उनीहरू कहाँ नजाओ र सामरीहरूको कुनै सहरभित्र पनि नबस. 6 पद, तर बरु इजरायलका घरानाका हराएका भेडाहरूका जाओ अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर. प्रचार के थियो त्यो 12 गर्नुपर्ने? उही प्रचार बक्तिसमा दिने भन्नाले पनि गर्यो, प्रभुले पनि गर्यो। अब बाह्रजनाले के गर्नुपर्छ? यसरी प्रचार गर्नुपर्छ, स्वर्गको राज्य नजिकै आएको छ। अनि अधिकार मसीह येशूको छ भन्ने देखाउनलाई चाहिँ उहाँले हामीलाई दिएको अधिकार उहाँको नाममा प्रयोग गर्दै उनीहरूले बिरामीलाई निको पार्नु पर्थ्यो, कोरीहरूलाई शुद्ध पार्नु पर्थ्यो, मरेकाहरूलाई बिउतार्न सक्थ्यो, दुष्ट आत्माहरू निकाल्ने इत्यादि इत्यादि सब उहाँको अधिकार देखाउनलाई। यी सब आश्चर्य कर्महरूको उद्देश्य है, त्यो कहिले नभएछ चाहिँ। अब त्यसैले यहाँ उनीहरूले अब प्रचार गर्दैछन्, यो बाह्रजना स्वर्ग राज्य नजिकै आउँदैछ। अब एउटा कुरा एकदम बुझ्न आवश्यक छ है, प्रभु येशूको राज्य यी संसारमा स्थापना हुनेछ भनेर उहाँको दोस्रो आगमन हुन खाँचो छ, त्यो कुरा आज हामीले अलिकति अध्ययन गर्नेछौँ। अनि उहाँको दोस्रो आगमनको लागि समय पर्खिरहेछ, अनि दोस्रो आगमन हुनुभन्दा अगाडि फेरि पनि स्वर्गको राज्यको सुसमाचार प्रचार हुनेछ, जसरी मत्ती 24 लेखेको छ। एकचोटि हेर्नुहोस् त, आउँला यहीँ राख्नुहोस् तर एकैछिनलाई, मत्ती 24:14। प्रभुको दोस्रो आगमन हुनुभन्दा ठिक अगाडि चाहिँ संसारभरि राज्यको सुसमाचार प्रचार हुनेछ भनिएको छ, जसरी त्यो बाह्रजनाले गरेका थिए नि त्यही प्रचार, तर केही भिन्नताहरू छन् है। तर 24:14 हामी पढ्छौँ, अनि यो राज्यको सुसमाचार चाहिँ सबै जातिहरूको लागि साक्षी हुनलाई सारा संसारमा प्रसारिनेछ, अनि त्यसपछि अन्त आउनेछ। यो चाहिँ वास्तवमा पछि हुने प्रचार हो, वास्तवमा यो तपाईँले मत्ती 24 पढ्यो भने यो त भविष्यवाणी कुरा गर्दैछ, अहिले हुने प्रचार होइन। अहिले हुने प्रचार चाहिँ मत्ती 28 छ, त्यहाँ पल्टाउनुहोस् त। अहिले हामीले गर्ने सुसमाचार प्रचार फरक हो, फरक जुन बाह्रजनले प्रचार गरे नि हामीले उनीहरूले गरेको प्रचार गर्दैन, अनि उनीहरूले हामीले गरेको प्रचार पनि गरे होइन। के उनीहरूले यसरी प्रचार गर्दै गए त्यो बाह्रजनाले, प्रभु येशु क्रुसमा मर्नुभयो, गाडिनु भयो, तेस्रो दिनमा बौरी उठ्नु भयो, विश्वास गर्नुहोस् मुक्ति पाउनुहुनेछ। त्यो बाह्रजनाले त्यसरी प्रचार गर्दै गरेन, प्रभु येशु मर्नु पनि भएको थिएन, उनीहरूको सोचाइभित्र छिरेको पनि थिएन उहाँ मर्नुपर्छ भनेर। पछि हामी देख्नेछौँ प्रत्युषले हप्काउनेछन् प्रभुलाई, कहाँ मर्नुहुन्छ र तपाईँ भनेर होइन। तर हाम्रो प्रचार जुन सुसमाचार हो त्यो चाहिँ येशू ख्रिस्ट मर्नुभयो, गाडिनु भएर बौरी उठ्नु भयो, विश्वास गरेर मुक्ति पाइन्छ। जुन मत्ती 28 चाहिँ यसको आदेश महान आज्ञा भन्छौ लेखेको छ 18, अनि तिनीहरूका आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नु भयो। त्यही 12 हो, तर अब चाहिँ प्रभु येशू मरेर बौरी उठ्नु भएपछि के भन्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बना, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा दियो। यो मत्तीको 10 त कहाँ त्यस्तो खालको आदेश थियो र, मत्तीको 10 त होइन अन्य जातिहरूका चाहिँ पस्दै नपस्नु, सामरीहरूका पनि जाँदै नजानु, खालि इजरायलीहरूका जानु। त्यसैले 10 उनीहरूलाई प्रचार गर्न जुन पठायो नि, स्वर्गको राज्य नजिकै छ भन्ने प्रचार, र हामीलाई अब दिएको सुसमाचार प्रचारको जिम्मेवारी फरक हो। तर छ नि राज्यको सुसमाचारको प्रचार चाहिँ फेरि हुनेछ पछि, त्यो चाहिँ प्रभु येशूको दोस्रो आगमनको ठिक अगाडि, जुन चाहिँ त्यस बेलाका विश्वासीहरूले गर्नेछन्, हामीले होइन है। त्यसको बारेमा हामी चाहिँ त्यतातिर जाँदैछौँ अध्ययनमा। अब केवल एउटा भिन्नता चाहिँ छ, मत्ती 10 जुन स्वर्ग राज्यको प्रचार र मत्ती 24 स्वर्ग राज्य प्रचारमा चाहिँ के फरक छ भने, 10 त्यो बेलाको प्रचारमा चाहिँ उनीहरू इजरायलका मात्र गए भने, पछिको स्वर्ग राज्यको प्रचारमा चाहिँ उनीहरू जाति जातिकै जानेछन्। अनि त्यो हामीले अध्ययन पहिला गरेका थियौँ, अहिले हेर्ने छैन। त्यो चाहिँ 10:16-42 पद पनि भविष्यको प्रचारको बारेमा हो, भविष्यकाल शब्दहरू प्रयोग गरेछ, अनि त्यो चाहिँ वास्तवमा सङ्कष्टकालको बेलाको प्रचार हो, जुन चाहिँ अलि स्पष्ट चाहिँ हाम्रो अध्ययन अगाडि बढ्दै गर्दा हुन्छ दोकानमा। त्यसैले अब चाहिँ हामी आइपुग्छौँ मत्ती 11। प्रश्न उठ्छ, 12 प्रचारले कति फल फलायो, 12 प्रचार कति सफल भयो, कतिको पश्चाताप गरे त। एघार अध्याय आउँदाखेरि त दुःख लाग्छ हामीलाई, किनभने पुरै इन्कार गर्छ इजरायलले समग्रमा एउटा राष्ट्रको रूपमा चाहिँ प्रचार गरिएको राज्यको सुसमाचार इन्कार गर्छ अथवा राजालाई नै इन्कार गर्छ। अनि त्यो चाहिँ एघार र बाह्र अध्यायले बताउँछ। हामी जब एघार अध्याय सुरु गर्छौँ पढ्न थाल्छौँ, सुरुमै मसीह राजाको अग्रदूत नै जेलखानामा छ। अब इन्कार त सुरु भइसक्यो है। एघारको एकदेखि जब पढ्छौँ, अघि पनि अलिकति उल्लेख भएको थियो होइन, ऊ जेलखानामा छ। अनि जो चाहिँ यो मृत सागरको पूर्वपट्टि थियो, माखाएरस भन्ने एउटा ठाउँको चिसो अँध्यारो उमा कैदखानामा उसलाई राखेको थियो है। अनि अघि हामीले भन्यो कसरी उसलाई शङ्का उठ्दाखेरि चाहिँ प्रभु येशूले भन्नुभयो, मेरो कामहरूलाई हेर, मेरो कामहरूले नै देखाइरहेका छन् म को हुँ। त्यसैले कामहरूले प्रमाणित गरे तापनि इजरायलहरूले चाहिँ त्यो कामहरूको चिन्हहरू आश्चर्यकर्मद्वारा देखाएको उहाँको अधिकारको प्रमाणहरूलाई चाहिँ इन्कार गरे। अनि यो इन्कार गर्ने क्रम चाहिँ अगाडि बढ्दैछ यो विवाद भनौँ न, किनभने प्रचार आउँदैछ तर उताबाट चाहिँ होइन भन्दैछ। अनि यो हुने क्रममा चाहिँ यो विवाद बढिरहेछ, चर्किँदै चर्किँदै जान्छ यो विवाद चाहिँ। अनि कहाँ चाहिँ चरम बिन्दुमा पुग्छ भने बाह्र अध्यायमा जब पुग्छ, त्यहाँ चाहिँ प्रभु येशूले एउटा झनै आश्चर्य कर्म गर्नुहुन्छ, एउटा अचम्मै लाग्दो। एकचोटि हेरिहालौँ न, बाह्रको बाइसमा हेर्नुहोस् त, उसको त तिनवटा लक्षण छ है। एकजना दुष्ट आत्मा लागेको, ऊ अन्धा पनि छ, ऊ गुङ्गा पनि छ, उसलाई ल्याइएछ प्रभु कहाँ, अनि उहाँले त्यसलाई निको पार्नु भयो तुरुन्तै। यहाँसम्म कि त्यस अन्धा र गुङ्गा मानिस बोल्यो र देख्यो पनि, अनि सबै मानिसहरू छक्क परे र भने कि यहाँनै दाउदका पुत्र मसीह हुनुहुन्न र। किन त्यो चिन्हहरू त यति स्पष्ट थियो है, तैपनि उनीहरूले इन्कार गरे। यो आश्चर्य कर्मले त झन् यो विवादलाई त सर्काइदियो, किनभने त्यसपछिको खण्डमा चाहिँ इजरायलको अगुवा धर्मगुरूहरूले फरिसीहरूले त के भन्न थाल्यो भने, यो त शैतानको शक्ति प्रयोग गर्ने मान्छे रहेछ, यो त शैतान खेलाउने मान्छे रहेछ है, यो चाहिँ दुष्ट आत्माको शक्तिले चाहिँ दुष्ट आत्माले निकालेको भन्ने नमिल्दो तर्क गर्न थाल्छन्। यो चाहिँ जान जानिने आँखा चिन्देको हो कि, त्यस्तो मान्छे भेट्नु भएको छ होला नि होइन, सबै कुरा प्रष्ट छ तर उनीहरू चाहिँ विश्वास नगर्ने, उनीहरू नजान्ने, हामी अज्ञानमै बस्न रुचाउँछौ। अब त्यसैले के भयो, स्वर्गको राज्य नजिक आएको छ तर स्वर्गको राज्य चाहिँ पछि सर्यो अब है। यो एकदम महत्त्वपूर्ण कुरा नछुटाउनु चाहिँ म चाहिँ दोहोऱ्याउनु पर्ला, स्वर्गको राज्य नजिकै आयो तर राजालाई इन्कार गर्यो, त्यसैले स्वर्गको राज्य स्थापना भएन। पहिलो आगमनमा राजालाई चाहिँ मारिदियो वास्तवमा, उहाँको राज्य स्थापना भएन, राज्य स्थापना भएको छैन वास्तवमा, त्यसैले त दोस्रो आगमन हुनुपर्छ। अनि यो कुरा चाहिँ अति नै महत्वपूर्ण छ बुझ्नुपर्ने। अनि मत्ती एघारमा चाहिँ पश्चाताप गरेनन्, पश्चाताप गरेनन् भनेर चाहिँ अब चाहिँ नतिजा देखाउँदैछ। बाह्रजना आफ्नो रिपोर्ट लिएर आइरहेछ, प्रचार गर्यो कस्तो भयो, पश्चाताप गरेन त्यो सहरमा नि, त्यहाँ पनि खोराजिनमा पश्चाताप गरेन, बेथसैदामा पश्चाताप गरेन, कफरनहूममा पश्चाताप गरेन। त्यसैले यहाँ मत्ती एघारको बीस पदमा हामी पढ्न थाल्छौँ, प्रभु येशूले हप्काउन थाल्नुहुन्छ यी सहरहरूलाई, पश्चाताप नगर्नेलाई प्रभुले हप्काउनु उचित हो। एघारको बीस, तब उहाँ ती सहरहरूलाई जहाँ उहाँका धेरै जसो सामर्थ्यका कामहरू भएका थिए हप्काउन लाग्नुभयो, किनभने तिनीहरूले के गरेन, पश्चाताप गरेन। हाय तलाई हे खोराजिन, हाय तलाई हे बेथसैदा, किनकि जति सामर्थ्य कामहरू तिमीहरूमा गरिए ती कामहरू यदि टायर र सिडोनमा गरेका भए तिनीहरूले धेरै पहिला नै भाङ्राको लुगा र खरानीमा पश्चाताप गरिसकेका हुन्थे। प्रभु त भन्नुहुन्छ बरु अन्य जातिहरूले यो देखेको भए उहिले पश्चाताप गर्थे, तिमी यहुदीहरूले चाहिँ गरेन। बाइस भाग, तर म तिमीहरूलाई भन्दछु न्यायको दिनमा टायर र सिडोन, हालको लेबनान हो त्यहाँ, दशा चाहिँ तिमीहरूको भन्दा बढी सहन सक्ने हुन्छ। तर हे कपर्णहुम, कपर्णहुम भनेको त उहाँ हुर्किनु भएको त्यही आसपासको नासरत कपर्णहुम नजिकै हो, धेरै हिँड्नु भएको ठाउँ। त स्वर्गसम्म उचालिएको छस्, अर्थात् धेरैवटा आश्चर्य कर्म चाहिँ त्यहाँ गरियो। त नरकसम्म खसालिने छस् भनेपछि जति धेरै चिन्ह देखे झन धेरै हामी ठुलो दण्ड पाउने रहेछ विश्वास गरेन भने। जति हामीले वचन सुने त्यति विश्वास गरेन त्यति डरलाग्दो दण्ड। नरकमा पनि फरक फरक हुन्छ दण्ड, उही तापक्रम हुँदैन है। त्यसैले भनेको छ यहाँ, किनकि तमा गरिएका ती सामर्थ्य कामहरू यदि सदोममा, सदोम त अति नै दुष्ट थियो नि त होइन त, हो तर सदोम नै राम्रो छ, अर्थात् सदोमको दण्ड नरकमा कम हुन्छ त्यहाँका अपराधीहरू, किनभने यदि यी आश्चर्यकर्म त्यहाँ गरिएको भए त्यो आजको दिनसम्म रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु न्यायको दिनमा सदोमको देशको दशा चाहिँ तेरो भन्दा बढी सहन सक्ने हुनेछ। अब यो हामीले पहिला पनि अध्ययन गरेको हो, तर यहाँ मुख्य कुरा चाहिँ के छ भने स्वर्गको राज्य स्थापना भएन, स्वर्गको राज्य पछिको लागि सारिएको छ। परमेश्वरलाई यो अघिबाटै थाहा थियो, परमेश्वर यसमा अचम्मित हुनुहुन्न थियो। वास्तवमा परमेश्वरको अचम्मको योजनाहरू अब बल्ल खुल्न बाँकी छ। उनीहरूले पूरा इन्कार गरिसकेपछि अब है उहाँको दोस्रो आगमन हुनुभन्दा अगाडि, उहाँलाई इन्कार गरेको समय उहाँको क्रुसको मृत्युदेखि दोस्रो आगमन नभएसम्मको बीचको समय नि, त्यसको बारेमा त पुरा नियमले केही पनि भनेको छैन। त्यसको बारेमा के त भन्दाखेरि चाहिँ अब मत्ती तेह्र अध्यायमा हामी ठ्याक्कै आइपुग्छौँ। मत्ती तेह्र अध्यायमा चाहिँ अब उहाँको दुई आगमनको बीचको समयको बेला कस्तो हुनेछ भनेर बताउने खण्डहरू छन्। त्यसैले हामी मत्ती तेह्र अध्यायमा चाहिँ आइपुगेको छौँ, जुन अध्ययन चाहिँ हामी अब अर्को क्लासमा गर्नेछौँ। अनि अहिले जुन हामीले हेऱ्यौँ अघि उहाँले आफ्नो अधिकार प्रष्ट देखाउनु भयो। वास्तवमा प्रभुलाई चिन्न गाह्रो होइन, हृदयको मामला विश्वास भन्नुभएको छ। त्यसैले अनि त्यसैले के तपाईँले साँच्चै विश्वास गर्नुभयो, साँच्चै पश्चाताप गर्नुभयो, के तपाईँ स्वर्गको राज्य एकदम नजिकै भएर पनि पहर पुग्ने हो कि तपाईँ चाहिँ राज्यभन्दा बाहिर अन्धकार रुवावासीमा हुने हो कि। समयमै हामीले गर्नुपर्ने काम चाहिँ यति हो, पश्चाताप गर्ने अनि प्रभु यीशुमा विश्वास गर्ने। आउनुहोस् हामी प्रार्थना गर्छौं।